आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जहिले सम्म म बाँच्नेछु म प्रभुको भजन गाउँदै रहनेछु, मेरो जीवन रहुन्जेल म प्रभुको स्तुति गाउँदै रहनेछु, म बाँच्नेसम्म प्रभुको सेवा गर्नेछु, म रहुन्जेलसम्म येशूको प्रशंसा गर्नेछु, म बाँच्नेसम्म प्रभुको सेवा गर्नेछु, म रहुन्जेलसम्म येशूको प्रशंसा गर्नेछु। प्रभुको निम्ति बाँच्दछु, मरे पनि म प्रभुको निम्ति मर्दछु, चाहे म बाँचु चाहे म मरु म प्रभुकै हुँ, चाहे म बाँचु चाहे म मरु म प्रभुकै हुँ। पानी मेरो निम्ति मनुभो, फेरि तेस्रो दिनमा जी उठ्नु भो, यसो पानी मेरो निम्ति मनुभो, तेस्रो दिनमा जी उठ्नु भयो यति ठुलो बलिदान दिने अरूको छ र यति धेरै प्रेम गर्ने मेरो अरूको छ र चाहे म बचु चाहे म मरु म प्रभु कहु चाहे म बचु चाहे म मरु म प्रभु कहु जहिले सम म बाँच्ने छु म प्रभुको भजन गाउँदै रहनेछु मेरो जीवन प्रभुजी म प्रभुको स्तुति गाउँदै रहनेछु म बाँच्छु जसम्म प्रभुको सेवा गर्नेछु म रहु जसम्म यसको प्रशंसा गर्नेछु म बाँच्छु जसम्म प्रभुको सेवा गर्नेछु म रहु जसम्म यसको प्रशंसा गर्नेछु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ
मित्र आशा गर्दछु तपाईँ सबै आज पनि परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ होला रेडियोको सामने निश्चय नै आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्न गइरहनु भएको छ त मित्र आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं
अब आउनुहोस् प्रार्थना गरौं स्वर्गीय र पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा हामी तपाईँको महान प्रेम असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौ किनकि प्रभु कारण नै आज हामी जो छौं सो छौं हामी त प्रभुजी एउटा नालायक तुच्छ व्यक्तिहरू थियौं पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं नर्कतिर लागिरहेका असह्य पापीहरू थियौं तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा येशु प्रभुको कार्यमा विश्वास गर्यौं र प्रभु आज तपाईले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ धन्यवाद छ अनि प्रभु तपाईले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ तपाईले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाई उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन।
मित्र, आज हामी बाइबल अध्ययन उपदेशक 10:1-11 पदसम्मबाट देख्न गइरहेका छौं। उपदेशक 10:1 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, जसरी मरेका झिंगाहरूले अतर बनाउनेको सुगन्धित अतरलाई दुर्गन्धित तुल्याइदिन्छ, त्यसरी नै थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याई दिन्छ। यो सत्यताको जीवनको निम्ति पूरा उदाहरणहरू छन्। मित्र, एक रातको वा एक दिनको गलत कार्यले, भोग विलासले, बासनाले पूरा जीवनकाल रोगको अन्धकारमा हाल्न सक्छ, अरू त के मृत्यु पनि दिन सक्छ। एकजना ख्रिस्टियनले मलाई केही साल पहिले भनिरहेका थिए, म ख्रिस्टियन परिवारमा जन्मे, हुर्के अनि बढे, म कहिले पनि घरबाट बाहिर गएको थिइन, तर जब मैले आफ्नो अध्ययन पश्चात नोकरी पाएकोले गर्दा घर छोडेर अर्को शहरमा बिरानो ठाउँमा जानु पर्यो। त्यहाँ मसँग पूर्ण स्वतन्त्रता थियो। म एक रात साथीहरूसँग वेश्याखानामा गए र मैले संक्रामक यौन रोग पक्रे। मैले निकै सालसम्म विवाहको स्थगित गर्नु परेको थियो र मैले अति नै प्यारी सुन्दरी केटीसँगको मगनी तोड्नु परेको थियो। खाली एउटा मरेको झिंगाले सुगन्धित अत्तरलाई दुर्गन्धित तुल्याइदियो। कति दयनीय कुरा! एक आमाले वा बाबुले आफ्नो छोरालाई 20 वर्षसम्म उसलाई बुद्धिमान बनाउन, ज्ञानी बनाउन शिक्षा दिने काममा बिताउँछन्, अनि कुनै केटी, गलत केटी उसका आउँछ र 5 मिनटमै मूर्ख बनाउँछ। ओ, कस्तो तस्बिर! थोरै मूर्खताले एकै छिनमा जीवनलाई बर्बाद गर्न सक्छ र अरूको जीवनहरूको पनि बर्बाद गर्न सक्छ। भनिएको छ यहाँ एक पदमा, जसरी मरेका झिंगाहरूले अतर बनाउनेको सुगन्धित अतरलाई दुर्गन्धित तुल्याइदिन्छ, त्यसरी नै थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ। अनि 2 पदमा भनिएको छ, बुद्धिमान मानिसको मन सोझो बाटोमा, तर निर्बुद्धि मानिसको बाङ्गो बाटोमा लागेको हुन्छ। ओ, यो कति सत्य कुरा छ! अनि 3 पदमा हामी देख्छौं, बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ। मित्र, मूर्खले आफ्नो निधारमा यो लेखिरहनु पर्दैन, म मूर्ख हुँ भन्ने कुरो। उनी वास्तवमा को हुन् सो कुरा जताउन उसले गर्नुपर्ने काम नै आफ्नो मुख खोल्नु हो। जब उसले आफ्नो मुख खोल्दछ, खोल्न आरम्भ गर्दछ, तब उसको खास विशेषता जान्नुहुन्छ, उसको परिचय तपाईँलाई थाहा हुन्छ। कहिले कहीँ त उसले आफूलाई मूर्ख साबित गर्न, प्रमाणित गर्न मुख खोल्नु पनि पर्दैन। उसको हेराइ, उसको जीवन, उसको व्यवहारले नै त्यो कुराको बताउँछ। 3 पदमा भनिएको छ, बाटोमा हिँड्दा पनि मूर्खले विचारै गर्दैन र सबैलाई त्यसले आफ्नो मूर्खता जनाउँछ। अनि 4 पदमा भनिएको छ, यदि मालिक तेरो विरूद्धमा रिसाए, तैले आफ्नो काम नछोड, यसो गरेर ठूला ठूला भूललाई सुधार्छ। यानि यसो गर्नाले ठूला ठूला भूललाई सुधार्छ। अनि आगे 8 पदमा हामी देख्छौं, यहाँ यस प्रकार लेखिएको छ, खाडल खन्ने मानिस आफै त्यसमा पर्न सक्छ र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ। मित्र, यदि तपाई सोच्नुहुन्छ कि तपाई पापबाट बिना दण्ड उम्कन सक्नुहुनेछ, विशेष गरेर तपाई परमेश्वरको सन्तान यानि विश्वासी हुनुहुन्छ भने तपाई अति नै धेरै मूर्ख हुनुहुन्छ। परमेश्वरले तत्कालै तपाईलाई त्यो पापको परिणाम नदेला, तर यो कुराको याद राख्नुहोस्, उहाँले निश्चय नै एक दिन तपाईलाई छोड्नुहुने छैन। तपाई यसको खालि पर्खनुहोस् र हेर्नुहोस्, परमेश्वरले तपाईलाई आखिरीमा इन्साफ गर्नुहुनेछ। मित्र, मैले यो कुरा सालौं वर्षदेखि विचार गरेको छु, हेरेको छु। ख्रिस्टियनहरू गलत काम गर्छन्, पापपूर्ण काम गर्छन् र यस्तो देखिन्छन् कि तिनीहरू यसबाट बिना दण्ड उम्के भागे, तर एकासी कुनै दिन परमेश्वर तिनीहरूसँग व्यवहार गर्नु आरम्भ गर्नुहुनेछ। उहाँले तिनीहरूलाई छडी लगाउनुहुनेछ, ताड़नामा कुरा लगाउनुहुनेछ। भनिएको छ आठ पदमा, खाडल खन्ने मानिस आफै त्यसमा पर्न सक्छ र पर्खाल भत्काउने मानिसलाई साँपले दस्न सक्छ। अनि आगे नौ पदमा हामी देख्छौ, यहाँ यस प्रकार लेखिएको छ, ढुङ्गा फोड्ने मानिसलाई चोट लाग्न सक्छ औ दाउरा काट्ने मानिस चोटको खतरामा पर्छ। फेरि यो पदको कथनको मतलब यही हो कि तपाईँ कुनै पनि हालतले पापबाट बिना दण्ड उम्कन सक्नुहुन्न, मुक्त हुन सक्नुहुन्न। बाइबलले यो स्पष्टसँग भन्छ, मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। यदि तपाईँ कुनै व्यक्तिलाई कुनै कुरामा छल गर्न धोका दिन कोशिश गर्नुहुन्छ भने परमेश्वरले यसको हेर्नुहुन्छ र तपाईँ पनि आघात चोटबाट वञ्चित हुन सक्नुहुन्न। यही नै कारण प्रभुले हामीलाई भन्नुहुन्छ कि हामी आफैले बदला पनि लिनु हुँदैन। उहाँ भन्नुहुन्छ, बदला मेरो हो, म बदला लिनेछु। प्रभु नै एक हुनुहुन्छ जसले लेखाहरूको निश्चय गर्नुहुनेछ, छिनोफानो गर्नुहुनेछ। अनि पद दशमा भनिएको छ, बञ्चरो बोधेछ र त्यो उध्याएको छैन भने ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सफल हुनको निम्ति बुद्धिबाट लाभ हुन्छ। यदि बञ्चरो भुत्ते बोध छ भने तपाईले त्यसको उध्याउनु पर्छ। यदि तपाईसँग कुनै ज्ञान बोधहरू छन् भने अनि भुत्ते बोधे बञ्चरोले सजिलै काट काट्न सक्दैन र ज्यादै बल प्रयोग गर्नुपर्छ। अभाग्यवश धेरै मानिसहरू बञ्चरोलाई उध्याउन, धारिलो पार्न काम गर्न इच्छुक छैनन्। एकजना भर्खरै विश्वासमा आएको जवान मानिसले मलाई केही दिन पहिले भनिरहेका थिए कि परमेश्वरले उसलाई प्रचार गर्न बोलाउनु भएको छ र उनी आफैलाई तयार गर्न छोटो कोर्स लिन चाहन्थे। मैले भने, जवान मित्र, त्यसो नगर, आफ्नो बञ्चरोलाई उध्यायौ, धारिलो पार, आफ्नो तरवारलाई धारिलो तेज बनाऊ, बिना तालिम बिना तयारी प्रचार काममा नजाऊ, आफैलाई धारिलो पार्न ओध्याउने पर्याप्त समय ल्याऊ। मित्र, भुत्ते बोधो बञ्चरो लिएर धेरै काट काट्ने आशा गर्नु मूर्ख कुरा हो। पहिले बञ्चरोलाई ओध्याउन पर्छ, त्यसपछि काट काट्नु जाउँ। यो उपदेशकको पुस्तकसँग उही समयमा हाम्रो निम्ति सिक्न केही महान पाठहरू पनि छन्। एघार पदमा भनिएको छ, लट्याउन अघि नै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन। मित्र, यदि हामी यो पदको बुझ्न चाहन्छौ भने हामीले पूर्वेली देशको यानि एसियाली मुलुकको जस्तै भारत पनि पर्दछ, तिनीहरूका अभ्यासहरू बुझ्न आवश्यक छ। यसको अति नै मिल्दो जुल्दो पद हो भजन संग्रह 58 अध्याय 4 पद र 5 पद। यहाँ भनिएको छ, तिमीहरूका विष सर्पका जस्तै हुन्छन्। तिनीहरूका विष सर्पका जस्तै हुन्छन्। तिनीहरू सुन्न नचाहन्ने भैरा साँडे सर्प जस्तै हुन्छन्। कस्तै चलाकी मन्त्र गरे तापनि त्यसले सपेराको स्वर सुन्न चाहँदैन। अनि यही विचार हामी यर्मिया 8 अध्याय 17 पदमा पनि पाउँछौ, जहाँ लेखिएको छ, किनभने हेर, म सर्पहरू तिमीहरूका बीचमा पठाउँछु, विषालु सर्पहरू जसलाई कुनै मन्त्रतन्त्र लाग्दैन, र तिनीहरूले तिमीहरूलाई दस्नेछ। परमप्रभु भन्नुहुन्छ, नाक सर्प यानि यसलाई गोमन पनि भनिदछ, अति नै खतरनाक र विषालु सर्प हुन्छ। तपाईहरूले देख्नुभएकै होला कि सपेराहरूले टोकरीमा नाक सर्पहरू बोकेर खेल तमासा देखाउँछन्। तिनीहरूले साँपलाई होसियार साथ पक्रेपछि मैले सुनेको अनुसार साँपका दाँत र त्यसका दाँत मुनि भएको विषको थैलीलाई निकाली फ्याँकिदिन्छन् र त्यसले टोक्दैन र टोकिहाल्यो भने पनि विष लाग्दैन। अनि तपाईहरूले देख्नुभएकै होला कि सपेराले आफ्नो बीन बाजा बजाउँदा नाग साँप गोमन साँप नाच्दछ, तर जब सपेराले सर्पहरू खोज्दा मौका पाए त्यो साँपले उसलाई छोड्दैन, विश्वासघात गरिदिन्छ। कति सपेरा साँप पकड्नेहरू त्यसरी साँपको डसाईद्वारा मरेको घटना मैले सुनेको छु। अमित्र, हामीले यो अनुच्छेदबाट उद्धृत गरिरहेको सर्पले सम्भवत खास सर्पको संकेत गरिरहेको छैन। मलाई लाग्छ यसले ती मानिसहरूलाई बरु संकेत गरिरहेको छ जसले तपाईंलाई धोका दिनेछन्, विश्वासघात गर्नेछन्। यसले जस्तै यहुदा इस्करियोती जस्ता मानिसको संकेत गरिरहेको छ। अनि त्यही नै ख्रिष्ट विरोधी महाक्लेश अवधिमा इसरायलको राष्ट्रलाई गर्नेछ। अरू त के कलेसियामा मण्डलीमा मानिसहरूको बीच तपाई त्यस्ता मानिस पाउनुहुनेछ जसले भनेका कुराहरू कति पनि सत्य छैनन्, कति पनि सत्य हुँदैनन्। तपाई तिनीहरूको कुराहरूमा विश्वास र भर पर्न सक्नुहुन्न। अनि 11 पदमा भनिएको छ, लठ्याउन अघि नै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन, त्यो तपाईको मित्र बन्ने बहाना गर्दछ, तर मौका पाएको खण्डमा त्यसले तपाईलाई टोक्नेछ, चाहे तपाई उसप्रति कति भला र असल नै किन नहुनुहोस्। यस्तै प्रकारको दुख कष्ट दाऊदले महसुस गरे जब उसको मित्र हितैषी मित्र अहितोपेल उसको विरूद्ध फर्के। अहितोपेल उसको सल्लाहकार र उसको व्यक्तिगत मित्र थिए, तर उसले दाउदलाई छोडे र विद्रोही छोरा अफसलमको पक्षमा लागे। त्यसले दाउदको हृदयलाई तोडिदियो, टुटाइदियो। मलाई लाग्छ अफसलमको विद्रोह पश्चात दाउद निराशी टुटेको हृदयका मानिस थिए। त्यस विद्रोहको समयपछि दाउद वृद्ध मानिस बने र उसले आफ्नो हृदयको वेदना र व्यथाहरू भजन 55 अध्यायमा पोखाउँछन्। र यही नै तस्विर हामी पाउँछौ। सुलेमान त्यस्तो कुरा घट्न सक्ने सम्भावनाको दृष्टिकोणमा भनिरहेका छन् कि हरेक जना अति नै होशियारी हुनुपर्छ, सावधान हुनुपर्छ। मैले यो भन्दा त्यति अनुचित नहोला कि यही नै लगभग सालाखाला औसत मानिसहरूका जीवनको दर्शनशास्त्र हो। त्यसकारण हामीले आफ्नो दिन प्रतिदिनको जीवनमा भेट्ने मानिसहरूसँग धेरै नै होसियारी हुनुपर्छ, सावधानी हुनुपर्छ। कसै कसैले मिठो मिठो मक्खन लगाएका कुरा गर्न सक्छन्, तर उसले भनेको कुरामा हामी धेरै नै होसियारी हुनुपर्छ। त्यहाँ धोका र विश्वासघात पनि हुन सक्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई यो बुझ्ने ज्ञान मन दिउन्। आमेन।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस 98 4703 35 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।